नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत किमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेगको शुक्रबारको श्रृंखलामा हामी आजदेखि एउटा उपन्यास लिएर आएका छौं। हामीले आजदेखि सुनाउने उपन्यास सुबिन भट्टराईको समर लभ छ। युवा पुस्तालाई प्रभाव पार्न सफल उपन्यास समरलभ बारे झरना बज्राचार्य पूर्व मिस नेपाल भन्नुहुन्छ, पहिलोचोटि नेपाली पुस्तकमा काठमाडौँको परिवेशको झल्को दिने कथा पढ्न पाएँ, सिनेमै हेरे जस्तो भयो। पुस्तक पढ्दा लाग्यो म काठमाडौँमै छु र यहाँका पात्रले जे गरिरहेका छन् म त्यही गरिरहेको छु। त्यसै गरी यही पुस्तकबारे मिलन संग्रौला, शौर्य दैनिकका मिलन संग्रौला लेख्नुहुन्छ, यो उपन्यास सरल किसिमले बगेको छ र यसका पात्रमा पाठकलाई चुल्लुमा डुबाउन सक्ने खुबी छ। यसबारे अरू कसकसले के भन्नुभएका छन् आउँदा श्रृंखलामा हामी भन्दै जान्छौं। फाइन प्रिन्टले बजारमा ल्याएको समरलभको पहिलो श्रृंखला अब वाचन शुरू हुन्छ। पढ़ाईको प्रेसर र होम सिकनेसले गर्दा परदेशमा मन उदास उदास थियो। साथीहरू सबै व्यस्त थिए, साथ दिने कोही फेला परेन। रिफ्रेसमेन्टका लागि एक्लै निस्के ओस्लो र जर्मनीको किल बीचको दुई दिने क्रूज यात्रामा। पहिलो क्रूज यात्रा, मनमा कुतूहल थियो। मेनगेटबाट जहाज चढेर म डेक चारमा गए। एकापट्टि म्युजिकल लाउन्ज थियो, अर्कापट्टि रेस्टुरेन्ट र सपिङ सेन्टर, एउटा कुनापट्टि ग्रान्ड बफे अनि अर्कातिर स्पा। पछाडि बच्चाहरूका लागि भिडियो गेम खेल्ने ठाउँ। गोरा केटाकेटी अभिभावकका साथ ओहोर दोहोर गरिरहेका देखिन्थे। डेक 5, 6, 7 सुत्ने क्याबिन थिए। लिफ्ट चढेर डेक 6 रहेको कोठामा गएर सामान थन्काए र डेक 4 फर्के। त्यहाँ मेन गेटमा मानिस हात हातमा सपिङ ब्याग लिएर ओहोर दोहोर गरिरहेका थिए। एक फन्को मारिसकेपछि कफीको तलतल लाग्यो। म धेरै नै कफी प्रेमी र इन्सुमियानिक भइरहेको थिएँ। चिरी अब्जर्भेसन लाउन्जमा मेनु पल्टाएँ। कफी 35 क्रोनर मगाएँ। अब्जर्भेसन लाउन्ज ठूलै रेस्टुरेन्ट थियो। समुद्र प्रष्टै देखिने, निकै रमाइलो। समुद्र हेर्न पनि घाम लागुन्जेल मात्र रमाइलो, रातमा त समुद्र पनि सुते जस्तै लाग्ने। जहाज हिँड्नुभन्दा अगाडि डेकभरि मान्छे छरिएको दृश्य म अब्जर्भेसन लाउन्जबाट देखिरहेको थिएँ। धेरैजसो मान्छे फोटो खिच्नमै तल्लीन देखिन्थे। साँझ झमक्क भइसकेको थियो, जहाज हिँडिसकेको पनि थिएन। मलाई भीड़ मन नपर्ने, अब्जर्भेसन लाउन्जभन्दा डेकको रमाइलो नै चित्ताकर्षक देखिन्थ्यो। जहाज हिँड्न शुरू भएपछि सबै मान्छे भित्र छिरे जाडोले। यही मौका छोपेर म डेकमा निस्केँ। रात परिसकेको थियो। डेकमा निस्केर धुमपान गर्न मन लाग्यो। गोजीबाट नर्वेजियन चुरोट झिकेर सल्काएँ। डेकको अर्को छेउमा 28-30 वर्षको मान्छेले पनि चुरोट खाइरहेको थियो। उसको बायाँ हातमा चुरोट अनि दायाँ हातमा कपडा जस्तो केही थियो। स्मोक गर्दै त्यही मान्छेलाई हेरिरहेँ निकै बेर। मान्छे गोरै थियो, अग्लो पनि, साउथ एसियन वर्णको, अँध्यारो समुद्र हेरिरहेको थियो ऊ। म उसको नजिकै गएँ। मलाई देखेन उसले। उसकै अगाडि गएँ, मुसुक्क हाँसेँ। उसले हाँसोको रिप्लाई समेत दिएन। अनौठो लाग्यो। जुनसुकै देशको भए पनि कम्तीमा हाँसोको रिप्लाई त दिन्छन् है। एकपल्ट हाँसी मात्र दिएको भए बरु म उसलाई त्यति विधि वास्ता गर्दिन थिएँ होला। मलाई अब उसैको पछि लाग्न मन लाग्यो। उसँगै कुम जोड्ने गरी साइडमा उभिएँ। म निकै सतर्क थिएँ। आँखा तरेर हेऱ्यो मलाई अनि चुरोट तान्दै अगाडिपट्टि हेरिरह्यो। हाई मैले भने, उसले पनि हाई भन्यो। उसको दाहिने हातमा रुमाल रहेछ, सेतो कलरको। रुमालको बीचमा रातो दाग देखियो। मैले एकोरो हेरेको चाल पाएर होला पट्याएर गोजीभित्र ओल्यो। आफ्नो नाउँ थर ठेगाना खुलाएर अंग्रेजीमा बोले। ऊ नेपाली नै रहेछ। म नेपाली भन्ने थाहा पाएपछि खुल्न थाल्यो। उसको नाउँ अतीत शर्मा, घर विराटनगर मोरङ। युनिभर्सिटी अफ लाइफ साइन्स ओस्लोमा मास्टर इन इन्टरनेशनल इन्भाइरोमेन्टल स्टडीज पढ्दै रहेछ। उसको परिचय पाइसकेपछि मैले पनि आफ्नो पूर्ण परिचय दिएँ, भने म युनिभर्सिटी अफ भर्जिनमा मास्टर अफ फिलोसफी इन इङ्ग्लिस, उता नेपालमा सानोतिनो लेखक पनि थिएँ। आफूलाई लेखक नबनेको भए पनि हुन्थ्यो होला भन्ने लाग्यो। अङ्ग्रेजीमै लेख्नुहुन्छ कि नेपालीमा? आँखीमा मास्तिर सारेर सोध्यो। दुवैमा, मैले भने, तर मेरो रचना नेपालीमै प्रकाशित छन्। एउटा कथा छ, उत्सुकता देखाउँदै सोध्यो, लेख्नुहुन्छ? वाइ नट, मैले भने, यदि कथाले छोयो भने। जति परिचय भयो त्यतिकै आधारमा यति भन्न मलाई करै लाग्यो। मेरो कथा लेखिदिनु भन्नेहरू काठमाडौँमै पनि प्रशस्त भेटिन्थे। कतिका कथा सुनि पनि दिएको थिएँ, लेखे पनि दिएको थिएँ, तर पुग्न पुच्छरका घटना लिएर कथा लेखिदिनु भन्दै आउनेलाई इग्नोर गर्नको हद थिए। हेर्न बाँकी थियो अतीत शर्माको कथा कुन क्याटेगोरीको हो, अनि छोएन भने? यसो भन्दा ऊ हल्का मुस्कुराइरहेको थियो। त्यसरी मुस्कुराउँदा उसको देब्रे गालामा खोपिल्टा परेको देखेँ। छुँदै छैन भने ओरिजिनल कथालाई धेरै नै तोडमोड गरेर बनाउनुपर्छ, मैले भने काल्पनिक कुरा धेरै थप्नुपर्छ भन्न खोजेको। उसको हातको चुरोट सकिसकेको थियो, उसले चुरोटको बट्टा मतिर बढायो, एउटा चुरोट झिकेर सल्काए। अनि कथा छ भन्दै हुनुहुन्थ्यो, कसको कथा, कसको कथा, कस्तो कथा त सुनाउला, धुवा उडाएपछि उसले भन्यो। तर लेख्नु भएन भने? म अवश्य लेख्छु, मैले भने। ओरिजिनललाई कति तोड्नुपर्ने हुन्छ त्यो अहिले भन्न सक्दिनँ। प्रकाशित पनि गर्नुहुन्छ? प्रकाशित होस् भनेर नै लेख्छु नि सबै। कथा मेरो आफ्नै हो, उसले भन्यो, मेरो प्रेम कथा। त्यसो भए त लेखिने चान्स झन् बढ्यो। किन? उसले सोध्यो। मलाई प्रेम कथा असाध्यै मनपर्छ, हल्का हाँस्दै भने। जहाज आफ्नै गतिमा कुदिरहेको थियो, समुद्रबाट बत्तीर आउने चिसो हावाले शरीर काँप्न थालेको थियो, रात पनि छिप्पिँदै थियो। त्यसो भए आज डिनर पनि मसँगै गर्नुहोला, उसले भन्यो। म एक एक घटना तपाईँलाई सुनाउँछु, रात छर्लङ्गै पनि हुन सक्ला। रात छर्लङ्गै हुन सक्ला सुनेर म थोरै आत्तिएँ। घुम्न आएको मान्छे भोलि दिनभरि सुत्नुपर्ने भयो भने, त्यसमाथि कथा पट्यार लाग्दो रहेछ भने त अर्को आपत। छोटकरीमा सुनाउनुहोस् न, रातै छर्लङ्ग त किन पार्नु पर्यो र? ऊ हाँस्यो, सम्भवतः मेरो मनोदशा बुझ्यो भने। तपाईँको कथा सुन्नुभन्दा अगाडि अतीतजी, मैले भने, मेरो कथाले यतिखेर कफी मागिरहेको छ। जाडोले गर्दा वास्तवमै मलाई कफीको तलतल लागिरहेको थियो। अर्थकमा खर्च गर्ने लोभ लागे पनि कफीमा भने म निकै उदार। हामी डेकबाट अब्जर्भेसन लाउन छिर्यौं। कफी पिउँदै गर्दा उसले सोध्यो, तपाईँलाई कुनै आपत्ति छैन भने कथा भने भरे डिनर गर्ने बेलादेखि सुरु गरौं कि? त्योभन्दा अगाडि चाहिँ मलाई उसले रात ठेल्न खोजेको मन परेन, सोधिहाले। खासै त्यस्तो केही होइन, भरे 9 बजेको फेन्टासी सो हेर्ने कि भनेर। सिपमा साँझ 7 बजे र 9 बजे फेन्टासी सो हुँदो रहेछ, गीत संगीत नृत्य आइस स्केटिङ डान्स के हो के। मैले उसको कुरामा सहमति जनाए, नर्वेजियन म्युजिकल सो पनि चाखाउन। फेरि उसको प्रस्तावमा सहमति जनाउने अर्को कारण के थियो भने, घडी हेर्दा 8 बजिसकेको थियो, एकै घण्टा बाँकी थियो सो सुरु हुनलाई। ठ्याक्कै 9 बजे हामी छिर्यौं फेन्टासी सो हेर्न। हल निकै शानदार थियो, विशेष लाइटको इफेक्ट निकै मोहक, छिर्दा छिर्दै छेवैमा बार थियो। भित्र बस्न लागेका थियौं, एउटा गोरे आएर के खाने भनेर सोधिहाल्यो। हामी नेपाली विद्यार्थीलाई त्यसरी फुर्माइज गर्न कहाँ पुग्थ्यो र? एक कप कफी खानलाई त मन कटक्क गर्छ, त्यसरी क्रुजमा ड्रिङ्क नै गर्दा के हविगत होला। म्युजिकल सोमा 1 घण्टा बिताएपछि हामी निस्क्यौं, भोक पनि त डरै लाग्न थालेको थियो। फेरि हामी उही अब्जर्भेसन लाउन्जमा गयौं। डिनरमा मैले एउटा मिक्स्ड पिज्जा मगाएँ, 120 क्रोनर अर्थात् चान्चुन 2000 नेपाली रुपियाँ पर्ने। उसले भोक ठ्याप्पै नभएको बताएर मसरुम सुप मात्र मगायो। डिनर गरिसकेपछि एक एक कप कफी नमगाइरहन सकेनौं, पिज्जाले पेट टम्म भइसकेको थियो, अनि कफीको प्रत्येक प्यालासँगै शरीरमा एक किसिमको न्यानो र उत्तेजनाको लहर पैदा हुन थाल्यो। लाउन्जमा मान्छे आउने जाने क्रम तीव्र थियो, ओहोर दोहोरको रमझम हेर्न लायक थियो, तर मेरो आकर्षणको केन्द्र उसको कथा थियो। उसले चुरोट मेरो हातमा थमाइदियो, आफूले पनि एउटा सल्काएर भन्यो, लौ अब सुरु गरौं न त मेरो प्रेम कथा।
रंगी सारी गुलाबी चुनरिया रे, रंगी सारी गुलाबी चुनरिया रे, मोहे मारे नजरिया सबरिया रे।
घाम लोभी हुने दिन अर्थात मंगसिरको अन्तिम साता, बानेश्वरको कोलाहल र प्रदूषणयुक्त माहौल पार गरेर करिब एक घण्टाका कीर्तिपुरको अर्धहरित घुम्टोमा पुग्छु म। आकाश खुल्ला छ, वरपर लहरी पिपलका बढीमानका रुख छन्, तर तिनमा पात धेरै छैनन्। चिसो बतास चलिरहेको छ। त्रिभुवन विश्वविद्यालय परिसरमा मेरो पहिलो दिन, सायद बुधबारको दिन थियो, हाम्रो ओरिएन्टल क्लासको दिन। त्रिभुवनमा पहिलो दिन भनेर किट्नु नै पनि उपयुक्त नहुन सक्छ। फारम भर्न, प्रवेश परीक्षा दिन आदि कामका लागि यसभन्दा अगाडि पनि जानु परेको थियो। वातावरण विज्ञान केन्द्रीय विभाग बाहिर काम तापेर बस्ने विद्यार्थी धेरै नै थिए। केटीहरूका विभिन्न झुण्ड बाटोले छुट्याएको चौरको दुवै छेउमा थिए। सबै गफमा निमग्न अफिस कोठामा गएर ओरिएन्टल क्लासबारे सोधे। क्लास 10:30 बजे रहेछ। घडी हेरे, 10:15 भएको थियो। के गर्ने त 15 मिनट। बाहिरपट्टि भएका झुण्डतर्फ लागे। अपरिचितहरूसँग परिचय गर्दै हिँड्ने मेरो स्वभाव थिएन। बाहिर चुपचाप उभिए। फर्स्ट इयरको ओरिएन्टेसन क्लास कति बजे हुन्छ होला, अपरिचितले सोध्यो। 10:30 सुरु हुन्छ अरे, उसले मेरो नालीबेली सोध्यो। अनि सजिलै उसले मलाई साथी बनाइहाल्यो। उसले आफ्नो नाम भन्यो, किरण भण्डारी, पूर्वेली रहेछ, ओखलढुङ्गाको, बीएससी अस्कलबाट गरेको, किर्तिपुरकै ट्याङ्ला फाँटमा बस्ने। ओरिएन्टेसन क्लास सुरु हुने बेला भयो। झुण्ड झुण्ड भएर बसेका केटाकेटी आफ्ना झुण्डमै कक्षा प्रवेश गरे। मेरा आँखा भने केटीहरूको झुण्डतिर केन्द्रित थिए। म त सधैँ ब्याक बेन्चर, पहिलो बेन्चमा बसे। किरण पनि सँगै बस्यो। पहिलो दिनदेखि नै किरण भण्डारी र म ब्याक बेन्चर भयौं। 4-5 जना शिक्षक लहरे क्लासमा छिरे। तीमध्ये 2 जनाको कपाल सेते फुलेको थियो, अनुहार चाउरी परेको, सबैले चस्मा लगाएका थिए। तिनीहरूलाई सर नभनेर हजुरबा भन्नु जस्तो 2 जना जवानै थिए। एकजना हजुरबा अघि सरेर बोल्न थाले, गुड मर्निङ। विद्यार्थीको गुड मर्निङको कोरस कक्षाभरि प्रतिध्वनित भयो। बुढाले भन्न थाले, वेलकम टु द सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भाइरोमेन्टल साइन्स, माई नेम इज प्रोफेसर डाक्टर रमाकान्त यादव, म यस विभागको विभागीय प्रमुख अनि यस विभागको जन्मदाता भने पनि हुन्छ। बुढा आफ्नो रूखको आवाजलाई निरन्तरता दिन लागे। तिमीहरू ठूलो उत्साह, उमङ्ग र भविष्यको खोजीमा आएका छौ। मलाई लाग्छ त्यो सब तिमीहरूले हासिल गर्नेछौ, तर तिमीहरूले पनि मलाई र यो विभागलाई पूर्ण सहयोग गर्नुपर्छ। त्यसका लागि सबभन्दा आवश्यक छ अनुशासन। अन्तिम वाक्य भन्दाखेरि बुढा निकै उत्तेजित देखिए। यस्तो लाग्यो मानव उनी अनुशासन तोडे बापत कसैलाई हप्काइरहेछन्। खासखुस गरिरहेका विद्यार्थी सतर्क भए। एकछिनपछि बुढाले उपस्थित शिक्षकहरूलाई पनि परिचय दिन लगाए। ती शिक्षक पनि बुढादेखि त्रस्त थिए। गएर कक्षा छाड्ने बेला बुढाले ठूलो स्वरले भने, मलाई लाग्छ तिमीहरूले पढ्ने र पढाउने दुवै वातावरण निर्माण गर्न सहयोग गर्नेछौ। बुढा ढोकैमा पुगिसकेका थिए तर फर्के अनि भने, मैले अहिलेसम्म कुनै ब्याचबाट पनि कम्प्लेन सुन्नु परेको छैन। म आशा गर्छु यो ब्याचबाट पनि मैले कुनै किसिमको कम्प्लेन सुन्नु नपरोस्। रमाकान्त यादवको बोली अत्यन्तै रुखो थियो। उनी ओरिएन्टेसन क्लासमा हामीलाई स्वागत गर्न आएका थिए कि तर्साउन पत्तो पाउने गाह्रो भयो। रमाकान्त यादवकै उमेरका एकजना प्रोफेसर बाहेक बुढासँगै आएका प्रोफेसरहरू बाहिरिए। नबाहिरिएको नाउँ थियो भगवान् दास मास्के। रमाकान्त यादवका अनुसार भगवान् दास मास्केले हामीलाई केही बेर उपयुक्त टिप्स दिनेछन्। भगवान् दास मास्के हाँस्दा आफ्नो कालो अनुहारमा सम्पूर्ण दाँत देखाएर हाँस्थे। त्यति बेला उनको कालो अनुहारमा सेता दाँत टलक्कै टल्किन्थे। दाँत सम्बन्धी कुनै विज्ञापन खेल्न योग्य व्यक्ति चाहिँ लाग्यो मलाई उनी। मास्के भन्दै थिए, मैले तिमीहरूलाई इकोलोजी पढाउने हो। म लगायत सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भाइरोमेन्टल साइन्स अर्थात् सीडिईएसको उद्देश्य योग्य र दक्ष वातावरणविद तयार पार्ने हो। सर, हामीले काम गर्न पाउने क्षेत्र चाहिँ कता हो? भगवान् दास मास्केको हँसमुख स्वभावको फाइदा उठाउँदै केही विद्यार्थी हल्ला गर्न थालिसकेका थिए। भगवान् दास प्रश्नकर्ता विद्यार्थी नजिकै गए। आफ्नो साबिकको हँसाईलाई अझ बढावा दिँदै दाँतसँगै गिजा पनि देखाउँदै भन्न लागे, हाम्रो काम गर्ने कुनै क्षेत्र छैन, क्षेत्र आफै बनाउने हो, ताकि हामीले काम होइन कामले हामीलाई खोजोस्। हाँसो र हल्ला मिसिएर कक्षाभरि फेजियो। तर भगवान् दासले त्यसको कुनै प्रतिकार गरेनन्। बरु आफ्नो उत्तरप्रति विद्यार्थीले सन्तोष मानेकाले नाकका पोरा फुलाएर उसै गरी उभिरहे। 1.5 घण्टामै ओरिएन्टेसन क्लासको औपचारिकता सकियो। भगवान् दास मास्केको प्रेजेन्टेसन धेरै नै रोचक भयो। कक्षा भने आइतबारदेखि सञ्चालन हुने भयो। त्यो औपचारिक दिनको अनुभव खासै केही पनि भएन। थप साथी पनि चिनिएन। त्यही किरण भण्डारीमै सीमित भयो परिचयात्मक कार्यक्रम। छुट्टिने बेला ऊ मलाई ट्याङ्ला फाँटतिर जाउँ भन्दै थियो। म उसित पुरै सहज र आत्मीय भइसकेको थिइनँ। फेरि कुनै दिन भनेर टारे। ऊ एजुकेसन विभाग अगाडिको बाटोबाट हात मिलाएर छुटियो। म तीन कुनैतिर लुरु लुरु एक्लै।
जाबो जी जा,
साया साक्य इन्ट्रान्स रिजल्ट हेर्न जाँदा हरियो बोर्डमा नम्बर एकमा देखेको नाम हो यो। देख्ने बित्तिकै मनमनमा दोहोऱ्याएको थिएँ। सिडिएसमा 152 जनाले इन्ट्रान्स दिएकोमा मेरिट लिस्टका आधारमा जम्बा 48 जनाले पढ्न पाएका थिए। मेरो नाम अन्तिम अन्तिमतिर थियो। सायाको नाम सबैभन्दा माथि भएकाले आफ्नो नामभन्दा पहिले उसको नाममा आँखा परिहाल्यो। त्यो दिनदेखि एउटा स्थायी कुतुहले डेरा जमाइरह्यो भित्र। टपरको अनुहार मात्र भए पनि हेर्ने मेरो चाहना। साया साक्य कुनै अनौठो र फरक नाउँ पनि थिएन, तर काउकुती लगाउनु भने छोडेन। म मिठो विचलनमा उद्विग्न रहिरहेँ। अझ मनमा नै त्यो नाउँलाई एउटा आकृति दिन थाले। दिन जरुरी पनि थियो, मस्तिष्कलाई भुलाउनु थियो। अग्ली गोरी केही चिम्सा आँखा अनि थाइकट कपाल, यस्तै यस्तै। ओरिएन्टेसन क्लासको दिन मैले सायालाई चिन्न खोजेँ। जाँदा जाँदै सिडिएसको चौरमा झुण्ड झुण्ड बसेका प्रत्येक केटीलाई लुकी छिपी हेरे। कक्षामा छिर्ने बेला पनि पहिलाउने कोसिस गरे। क्लासमा पनि अन्तिम बेचमा बसेर आँखा सक्दो च्याती च्याती अगाडि बसेका केटीहरू हेरिरहेको थिएँ, तर सायाको चिन्न असफल भए। मैले कल्पना गरेको आकृति त्यहाँ उपस्थित कुनै केटीसित मिलेन, न त्यो नाउँको उच्चारण नै त्यस माहौलमा कतै भयो। मैले हार खाएँ कमसेकम त्यो दिन। मनभित्रको रहस्यलाई रहस्यमै सीमित राखेर सिडिएसको प्राङ्गणबाट फर्कन विवश थिएँ। आइतबार क्लास शुरू भयो। 48 जना विद्यार्थी थिए, 32 केटा 16 केटी। म र किरण भण्डारी ओरिएन्टेसन क्लासमा बसेको पछाडिको बेन्च नै ओगटेर बस्यौं। अरू विद्यार्थी पनि सायद यथास्थानमा बसेका हुँदा हुन्। अगाडि बेन्चदेखि एक एक गर्दै विद्यार्थी संख्या गर्न थाले। पूरै 48 जना उपस्थित थिए। तिनै 16 जना केटीभित्र थिए साया साक्य, तर कुन चाहिँ थिए त? पछाडिबाट एक एक केटीलाई निहालिरहेको थिए। एउटा क्लास सकिएपछि अर्को क्लास सुरु हुने बेला एकछिन ग्याप जस्तो हुन्थ्यो। त्यो बेला विद्यार्थी टोयलेट जान्थे। त्यति नै बेला म प्रत्येक केटीलाई हेर्थेँ। साया को हो चिन्नु थियो। हरेक केटी देख्दा मलाई लाग्न लाग्यो साया साके त्यही केटी त होइन। कति मूर्ख म, केटीहरू निधारमा आफ्नो नाम टाँसेर हिँडिरहेका थिए र चिन्न सकौँ। तर पनि मलाई त्यस किसिमको मूर्खतापूर्ण काम गरिरहन मन भयो, खेलिरहन मन पर्यो त्यस किसिमको खेल। केटाकेटी बेलामा खेलिने लुकामारी खेलभन्दा कम रोमाञ्चक पनि त थिएन। साया यो हो कि त्यो हो कि भनेर कल्पिन भने छोडिन। केटीहरूले जम्मा 4 बेन्च ओगटेका थिए। अगाडिपट्टिका केटीहरू अलिक भलादमी नै देखिन्थे। 4-5 जनाले त मोटो फ्रेम भएको चस्मा पनि लगाएका थिए, हेर्दै पढन्थे। पछाडिका केटीहरू पनि अलिक जिस्किने, चल्ने र उत्ताउलिने पनि गर्थे। एउटीले अर्कीलाई प्याट टाउकोमा आन्थे, पिटाइ खाने पनि कहाँ चुप लाग्थे र फर्काइहाल्थे। बेला बेला खित्का छोडेर हाँस्थे ती। तीमध्ये 2-3 जना उत्पात सुन्दर थिए। मैले मनमनै कामना गरेँ साया तिनै मध्ये एक होस्। अगाडि बस्ने केटीहरू पूरै चुपचाप बस्थे। लेक्चर चलिरहेको बेला लाग्थ्यो तिनीहरूको श्वास प्रश्वास अवरुद्ध छ। हाँस्नु तिनका लागि वर्जित थियो चाहिँ पनि लाग्थ्यो। ती स्वभावैले त्यस्तै थिए र रमाकान्त यादवले दिएको चेतावनीका कारण त्यो उनीहरू नै जानुन्। उनीहरूलाई हेर्दै म सोच्दै थिएँ साया साक्य अर्थात् इन्ट्रान्स टपर क्लासमा भएमध्ये सबभन्दा पढन्ती विद्यार्थी होली, पछाडिका जिस्किरहने छिल्लिरहने बिछटे राम्री मध्ये कसरी हुन सक्ले र? फर्स्ट बेन्चमा बस्ने मध्येकै चस्मा लगाउने कुनै एउटी हुनुपर्छ साया। ती केटीहरू कोही पनि राम्रा थिएनन्। एकछिन त चुकचुकाए। प्रतीक्षा गरिरहेको थिएँ कसैले साया भनी कसैलाई बोलाओस्। दोस्रो दिन पनि कसैले बोलाएन न मैले चिन्न नै सकेँ। तेस्रो दिन रमाकान्त यादवको क्लास थियो। हप्तामा 3 क्लास थिए बुढाका। बुढा क्लासमा छिर्ने बित्तिकै अनुशासनको कारवाही गर्न लागे भन्न थाले। आजदेखि प्रत्येक क्लास सुरु हुनु अगाडि तिमीहरूको हाजिरी हुनेछ, सबैको हाजिरीको मूल्याङ्कन हुन्छ, इन्टरनेसनल एसेसमेन्टमा एटेन्डेन्सको नम्बर पनि काउन्ट हुन्छ। म चाहन्छु कोही पनि अनुपस्थित नहोस्। सबैजना फर्स्ट बेन्चमा बस्ने पढन्ते केटीहरू चाहिँ श्वास प्रश्वास तथा शरीरको हलचललाई शक्तिले भ्याउन्जेल स्थिर बनाएर बुढाका कुरा सुनिरहेका थिए। रजिस्टर पल्टाएर बुढाले हाजिरी गर्न लागे। सबैको नाउँ बोलाउने क्रममा बुढाले साया साकेको नाउँ पनि अवश्य बोलाउनेछन् भनेर म सतर्क भएँ। मुटुको गति अलिक तेज भयो। सस्पेन्स सिनेमा हेर्दा अन्तिमतिर रहस्य उद्घाटन हुने बेलाका दर्शक चाहिँ ककरियामा। रोल नम्बर 2, रोल नम्बर 3 बुढा कराउन थाले। यथा म ट्वाँ परिरहेको थिएँ। त्यो नाउँ सुन्ने मेरा सम्पूर्ण शारीरिक एवं मानसिक तयारी पूरै निष्काम भएका थिए। पहिलो हाजिरी थियो, नाउँले बोलाइदिए भए के जान्थ्यो बुढाको? बुढासँग मलाई त्यस बेला रिस नउठेको होइन, तर बुढा जो आफ्नै रिसका पोका चाहिँ थिए तिनका अगाडि रिसाउनु मेरो लागि फजुल हुन्थ्यो। त्यसपछिका हरेक क्लासमा आउने शिक्षकले पनि हाजिर गर्न थाले र रोल नम्बर बोलाएर। त्यो दिन पनि मैले साया साके को हो खुट्याउन सकिनँ। अनि एकछिनपछि फेरि आफैदेखि रिस उठ्यो। यो यत्रो सब आफ्नै हटका कारण भइरहेको थियो। व्यर्थ त्यो नाउँप्रति यत्रो विधि उत्सुक नभइदिया भए, न रहस्य रहन्थ्यो न रहस्योद्घाटनको अभिप्सा। धेरै धैर्य गर्नु सिवाय मसित उपाय पनि त थिएन। साया एउटा रहस्य बनेर रह्यो मेरो लागि। मलाई लाग्न थाल्यो त्यो रहस्य सजिलै उद्घाटित हुनु हुँदैन, त्यो उद्घाटित हुन विशेष परिस्थिति विशेष माहौल चाहिन्छ। रहस्य पत्ता लगाउने प्यास जो कैयौं दिनदेखि मेरो मनभरि स्थिर भएर बसेको छ त्यो सजिलै नमेटियोस् भन्ने पनि लाग्यो, किनकि प्यास जति लामो भयो त्यो मेटिँदाको आनन्द पनि त्यति नै ज्यादा हुन्छ। म अझै तडपिन चाहन्थे मिठो तृप्तिका लागि, तर मान्छेको अधैर्यवान स्वभावबाट म पनि अछुतो त कहाँ रहन सक्थेन। निरन्तर लागिरहे प्यास मेटाउन, तृप्तिको मिठासप्रति निरपेक्ष रहँदै हृदयभरि रहस्य पालेर हिँड्न विवश भएँ। यद्यपि व्यवस्थाको स्थिति म स्वयंले निर्माण गरेको थिएँ, अनेक विकल्प हुँदाहुँदै त्यही मेरो स्वभाव थियो। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास समर लभको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय, कालीकोटको रेडियो नयाँ कर्णाली, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश, बैतडीको रेडियो सन्छेर, दार्चुलाको नयाँ नेपाल एफएम, दार्चुला एफएम र रेडियो मल्लिकार्जुन, सुर्खेतको बुलबुले एफएम, कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम, कैलाली एफएम, कैलालीको रेडियो अप्पी, दैलेखको ध्रुवतारा एफएम, जाजरकोटको रेडियो हाम्रो पाइला, अछामको रेडियो रामा रोशन, सल्यानको रेडियो राप्ती, बाँकेको रेडियो कोअलपुर, नेपालगंजको रेडियो बागेश्वरीबाट श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, बुटबलको रेडियो रिपब्लिक, दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम र नयाँ युग एफएम, रेडियो प्युठान, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम, गोर्खाको गोरखकाली एफएम, दमौलीको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, पोखराको रेडियो तरंग, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, रूकुमको रेडियो सिस्ने, फलेवासको रेडियो पर्वत, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी मकवानपुरको हेटौँडा एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पा, दोलखा जिरीको रेडियो हिमाली, रामेछापको रेडियो तीनलाल, रौतहटको नुन्थर एफएम, सर्लाहीको रेडियो एकता, मुक्तेश्वर एफएम र डुगडुगी एफएम, खोटाङको हलेसी एफएम, रेडियो बर्दिवास, जनकपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, रेडियो तेह्रथुम, उदयपुरको रेडियो त्रियुगा, सोलुखुम्बुको शिखर एफएम, धरानको विजयपुर एफएम, मोरङको रेडियो सुनाखरी, विराटनगरको रेडियो पूर्वेली आवाज, झापाको एफएम मेचीट्युन्स र बिर्ता एफएम, रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब सुनौं। जाडो महिना भएकाले घाम ज्यादा तापिन्थ्यो। प्रत्येक कक्षा सकिएपछि अर्को शिक्षक नआउन्जेल कक्षाबाट बाहिरिन्थ्यौं र चौरमा छरिन्थ्यौं। हामी केटाहरू धेरैले एकअर्कालाई चिन्ने भइसकेका थियौं। केटा र केटी दुवैको झुण्डको संख्यामा उल्लेखनीय कमी आएको थियो। केही झुण्ड एकीकरण भएर यस्तो भएको थियो, धेरैले धेरैलाई चिन्न थालिसकेका थिए। यद्यपि केटा र केटी बीचको दूरीमा भने एक इन्च पनि कमी आएको थिएन, तर दुवै पक्ष परिचय साट्न वा मित्रताका लागि लालायित छन् भन्ने चाहिँ स्पष्ट भइसकेको थियो। चौरमा बसिरहेका केटीहरू गफमा मस्त थिए पनि उनीहरू बेला बेला केटाहरू भएतिर पुलुक्कै हेर्थे। दोस्रो बेन्चतिर बस्ने केटीहरू अलिक पछाडि बस्न थालिसकेका थिए, हामीभन्दा ठ्याक्कै दुई बेन्च अगाडि। केटीहरू केही स्टेप पछाडि सरेकोले किरण र म पनि एक स्टेप अगाडि सर्यौं। अब हामी सेकेन्ड लास्ट बेन्चमा। त्यसरी पछाडि सरेका केटीहरू बेला बेला पछाडि बोलिरहने, हामीतिर पुलुक पुलुक हेरिरहन्थे।
<स्थाँग
तीनजना केटी हाम्रोभन्दा ठ्याक्कै अघिल्लो बेन्चमा बस्न थालेका थिए। हामी अघिल्लो बेन्चमा सरेका कारण उनीहरूसँग सम्बन्ध बढाउने चाहना नै हो र सम्भवतः उनीहरू पनि। यस्तोमा किरण धेरै नै स्याल, केटी भनेपछि हुरुक्कै हुन्थ्यो। छोटो समयमै म किरणका स्वभावसित परिचित थिएँ। उसित बढ्दै गरेको मित्रताबाट उभित्रको पत्र पत्र उक्किँदै जान थाल्यो, तर म भने अन्तर्मुखी स्वभावका कारण ऊ जति उक्लिन सकिन। किरण अलिक ठूलै आवाजमा बोल्थ्यो, केही हाँस्ने कुरा भयो भने पनि ऊ अलिक ठूलै आवाजमा हाँस्थ्यो, भलै त्यो कुरा त्यति ठूलो आवाज साथ हाँस्न लायकको हुँदैनथ्यो। सायद ऊ अगाडि बसेका केटीहरूको ध्यान आफूतिर तान्न त्यसो गर्थ्यो। केटीहरू पनि उसको त्यस किसिमको अस्वाभाविक झैं लाग्ने हाँसो सुनेर पछिल्लोतिर फर्किहाल्थे। किरण नाकका पुरा फुलाउँदै मतिर हेर्थ्यो, म भने उसको त्यो क्रियाकलाप देखेर अलिक लाज मान्थे। उसलाई हेरेर अगाडि फर्केपछि मसिनो स्वरमा भन्थे, कत्रो हाँसो हौ। यसबाट बुझिन्थ्यो केटीहरू ध्यान दिइरहेछन्। उनीहरू मध्येकै कोही कोही त चाहिने भन्दा बढ्दै अगाडि पछाडि दायाँ बायाँ हेरिरहन्थे। कोही केटीले पल्याक पुलक ओरपर हेरेको देखेपछि किरणलाई काम पुगिहाल्थ्यो। ऊ अलिक सुस्त गतिमा हलुका लयका साथ त्यस केटीलाई जिस्काउने हिसाबले भनिदिन्थ्यो, के हो कतातिर हो नजर। केटी पछाडि फर्केर किरणलाई आँखा तरेर हेर्थे। यता किरण फेरि उही पूर्ववत शैलीमा जिस्काइरहेको लयमा पछाडि फर्केर भनिदिन्थ्यो, अबुई डर लाग्यो। दुई कक्षा बीचको समयमा धेरै साथी घाम ताप्न बाहिर निस्कन्थे, तर किरण भने अगाडिका केटीहरू उठेर बाहिर नगएसम्म कक्षामै बस्न रुचाउँथ्यो। यसै कारण घाम ताप्ने समयमा पछिल्लो दिनमा केही कमी आउन थालेको थियो। अगाडिका केटीहरू नहिँडेसम्म किरण क्लासमै बसिरहनु रुचाउँथ्यो, म पनि व्यर्थ एक्लै किन उठेर हिँड्थे। यद्यपि किरण बाहेक अरू साथीहरूसित पनि बोलचाल शुरू भइसकेको थियो, उसलाई त्यसरी एक्लै छाडेर हिँड्नु उसित मित्रताको निष्ठा विरूद्धको काम चाहिँ लाग्थ्यो। बरु मनमनी ती केटीहरू चाहिँ उठेर जाउन् भन्ने कामना गरिरहन्थे, तर ती पनि हत्तपत्त उठ्दैनथे। लाग्थ्यो तिनीहरू पनि हामी उठेर जाने प्रतीक्षामा छन्। यसरी धेरै समय हामी घाम ताप्नबाट वञ्चित भयौं।
गरीब के इच्छा पूरा न कर दो, तुम तो गरीब न
मा। तर एक दिन त अति भयो भन्दै जुरुकै उठेर हिँडिदिए। किरण पनि पछि पछि आयो। केही बेरमा ती केटी पनि कमिलाका ताँती चाहिँ आइरहेको छ। चौरनिरको इँठाको बारमा उभिरहँदा मैले देखेँ। रोक्न खोज्दा खोज्दै पनि हाँसो फुत्किहाल्यो। जहाँ चाहिँ हापेर भागेको हुन् कि चाहिँ, उसले सोध्यो, क्या यार किन त्यसरी उठेर हिँडेको। हुँदैन खाँदो, मैले भने, के फाइदा जाडोमा घुँडा कक्रेन्जेल बसेर। क्या भाव दिइरहेको थिए, अहिलेसम्म एक शब्द बोल्न सके होइन, मैले पनि भन्थे। सुरुमै एकैचोटि बोलेर के मजा आओस्, आँखी बन्न चाहँदो किरणले भन्यो, यस्तो सम्बन्ध त बिस्तारै बढाउनु पो मजा छ। उसले थप्यो, प्रेम र जुवा उस्तै हो, फलास खेल्दा एकैचोटि तीनवटै पत्ती देखाइदियो नि मजा हुन्छ, हुन्न नि बिस्तारै एक एक पत्ती देखाउँदै धुकधुकी बढाउँदै खेल्न कति मजा हुन्छ। प्रेम पनि झ्यापझुप गरिहाल्यो भने सकिहाल्यो नि, के मजा आओस्। त्यसो भए यो जाडोभरि घाम ताप अनि बिस्तारै गर्मीमा गरौँला प्रेम, भइहाल्छ नि। उसले आफ्नो आवाज साबिकभन्दा ठूलो बनाएर भन्यो, अर्कैले उसिट्याइदियो भने नि। म हाँसे मात्र, केही बोलिन। उसको कुरा जायज थियो, उसै त कक्षामा 33% मात्र केटी, त्यसमध्ये पनि फर्स्ट बेन्चर पढन्तीहरू केटाहरूलाई हेर्नु पनि पाप हो झैं सोच्ने खालका थिए। त्यहाँमाथि तिनीहरूको सौन्दर्यले सायदै कसैलाई आकर्षित गरोस्, अनि त्यस्तोमा बाँकी रहेका केही राम्रा केटी पट्याउने होड केटाहरूमा रहनु स्वाभाविक होइन। केही बेरपछि उसलाई सोधे, साया साक्यलाई चिन्या छ। लो किन नचिन्नु, तैँले चिन्या छैन, यसरी भन्यो मानव उसले साया साक्यलाई बच्चैदेखि चिन्थ्यो। मेरो धुकधुकी फेरि बढ्यो, मैले हत्तपत्त सोधिहालेँ, को हो। सोद्धा सायद म अलि उत्तेजित भएको हुँदौ, मेरो धुकधुकी फेरि बढ्यो, म पनि कति होस् छु। केटीहरूप्रति विशेष चासो राख्ने भएकाले उसलाई थाहा हुनु अस्वाभाविक पनि थिएन, तर यतिका दिनसम्म उसलाई केही कुरा भन्न नपाएकोमा त्यतिखेर मलाई अफसोस लागिरहेको थियो। हाम्रो इन्ट्रान्स टपर त हो नि, कुन केटी हो त भने। केटीहरू बसिरहेको चौरतर्फ हेर्दै उसलाई पनि हेर्ने संकेत गरेर सोधे, खै त्यो ठ्याक्कै त मलाई पनि थाहा भएन। उसले मलाई सम्भावनाको खुड्किलोबाट जति छिटो माथि चढाएको थियो त्यति चाँडो झारी पनि दियो। म निराश भएँ। उसले मेरो मुहार पढ्दै भन्यो, नाम सुनेर केटी मन पराएछ कि क्या हो। होइन मैले भने, मन पराएको छस् भने भन, पत्ता लगाइदिन्छु, ठुलो कुरै भएन। मैले उसको कुराको जवाफ दिइनँ, मेरो मौन त उसलाई त्यति मन परेन। क्यारे आफै बोल्यो, क्लासमा म पत्तो लगाइदिन्छु अहिले। म हाँसेँ, नपत्याएको के गरी पत्ता लगाउँछस्, प्रत्येक केटीलाई सोद्धै हिँडेर। अर्को पनि उपाय छ, उसले भन्यो, तर उपाय भनेन। क्लासभित्र गएर बेन्चमा बसेर उसले भन्यो, अब हेर्दै जा के गर्छ। म बेग्र भएँ, अलिकति ठूलो स्वरमा करायो, साया। हामीभन्दा अगाडि बसेका तिनै केटले पछाडि फर्केर हेरे। तीमध्ये सायाको हो भनेर सोध्ने मन थियो, सकिन। फेरि मन अन्तर्द्वन्द्वमा फस्यो। सम्बन्धित मान्छे एकजना भए पनि ती केटीहरूको स्वभाव बिना कारण पछाडि हेरिरहने भएकाले तीनजना मध्ये साया साकेको हो कसरी चिन्ने। एउटा ठाउँ थियो सिधै तिनीहरूलाई सोध्ने, तिमीहरूमध्ये साया साके को हो भनेर, तर त्यसको प्रयोग गर्न सकिएन। हामीतिर फर्केर पुलुकै हेरिसकेपछि तत्कालै तिनीहरूले पनि आफ्नो मुन्टो यथास्थानमा फर्काइसकेका थिए। अर्को दिन भगवान दास मास्केको क्लास हुँदै थियो। आफ्नो कालो न कालो अनुहारको टिलिक्क सेतो दाँत देखाउँदै घरिघरि हाँस्दै बुढाले पढाइरहेका थिए। सबै विद्यार्थी लट्ठिरहेका हिप्पी झैं आफ्नै सुरमा थिए, कोही बुढाको कुरा सुनिरहेका थिएनन्। कसैलाई बुढाको मतलब नै थिएन, र सायद बुढालाई पनि कोही विद्यार्थीको मतलब थिएन। घरिघरि केही नयाँ कुरा भन्ने चाहिँ गर्थे, अनि विद्यार्थी हाँसुन् कि नहाँसुन् उनी निच्च हाँसेकै हुन्थे। म पनि आफ्नै कल्पना काशमा उडिरहेको थिएँ, पुग्न पुच्छरका कुरा सोचेर। कक्षा सकियो, बुढा हाजिर गरेर बाहिरिए। म उनको पछि पछि लागे र आफैलाई थाहा भइसकेका कुरा सोध्न थाले। बुढा उत्तर दिँदै हिँडिरहेर टिचर्स रूममा पुगेर रजिस्टर टेबलमा राखे। बुढालाई थ्याङ्क यू सर भनेर बुढा कता जान्छन् भने हेरिरहे। बुढा टोयलेटतिर लस्के, टिचर्स रूम खाली थियो। उनले टेबलमा छाडेको हाजिर कापी हतार हतार पल्टाएर हेरे। सहायक रोल नम्बर रहेछ 10। गदगद भएँ, क्लासरूमतिर गएर अर्को हाजिरको प्रतीक्षा गर्न लागे। अर्को क्लास एकजना म्याडमको थियो, विद्यार्थीहरू हल्ला गर्दै थिए। उसै त म्याडमको सानो आवाज हाजिर नसुनिने नै गरी भयो। म आफू बसेको बेन्चबाट उठेर म्याडम उभिएको टेबलतर्फ गएँ। म्याडमले रोल नम्बर 10 भनिन्, तर कसैले प्रेजेन्ट भनेको आवाज सुनिएन। म्याडमले दोहोऱ्याइन् तर कोही बोलेन, अनि अरू नम्बर बोलाउन लागिन्। मेरो सम्पूर्ण आशा निराशामा बदलियो। हल्ला धेरै भएकाले सायद सायाले सुनिने जस्तो लाग्यो। कुनै अर्को क्लासमा त साया को हो भनेर पत्तो लाग्ला नि भनेर धैर्यलाई कायम नै राखे। म्याडमको क्लास सकियो, हाफ टाइम भयो। सिडी यस पछाडि क्यान्टिन भर्खर भर्खर खुलेको थियो। किरण र म त्यहाँ गएर चिया पिउँदै चुरोट उडाउन थाल्यौं। एकैछिनमा हामीभन्दा अगाडिको बेन्चमा बस्ने केटीहरू पनि खाजा खान आए। आलु पराठा मगाएर उनीहरू बस्ने ठाउँ के हेर्दै थिए। किरणले हामी अगाडिको खाली कुर्सी देखाउँदै भन्यो, यता छ नि बस्ने ठाउँ। म भने लाजले भुत्तुकै भएँ। केटीहरू मुस्कुराउँदै हामीतिर आए, म अभाग भएँ। तीनजना केटी निकै राम्रा, एउटी अलिक मोटी थिए, तैपनि सुन्दरतामा अरू दुईटी भन्दा कति पनि कम थिएन। तीनैजना ब्लू जिन्समा थिए, मोटी केटीले कालो पछ्यौरी ओढेकी थिए, अरू दुईटीले भने स्वेटर लगाएका थिए। तिनीहरू बस्दै गर्दा पुनः अर्कोपल्ट हाँसे, हामी पनि हाँसिदियौं। मोटीले सोधी, तिमीहरूको ब्याचलर्स कुन कलेजबाट? हामीले बताइदियौं, उनीहरू पिकेबाट रहेछन्। केही फर्मल कुरा गरिसकेपछि उनीहरूको आलु पराठा टेबलमा आयो। प्लेट हामीतिर सारेर खान आग्रह गरे, नाइ भन्दा पनि मानेनन्, अलिअलि चुडेर खाइदियौं। केही बेरपछि सोधे, तिमीहरूको मध्ये रोल नम्बर 10 कसको हो? रोल नम्बर 10 हामी तीन मध्येबाट हुनुपर्ने भन्ने छ र, त्यही मोटीले भने। समूहमा मोटी अलिक चल्ता पूर्जा चाहिँ थिए, अरू दुईटी उसको होमा हो मिलाउने खालका मात्र। तैपनि हौ कि भनेर सोधेको। मतिर हेरेर मुसुमुसु हाँसिरहेकी त्यही मोटीलाई हेर्दै भने, सोध्नै नहुने कुरा सोधे कि? मोटी केही नबोली रहस्यमय हाँसो हाँसी मात्र। उसो भए सत्य कुरो नभन्ने, आफै अघि सरेर बोले, हामी झुट कुरा के नै गरेका छौं र? दुब्ली पाथरी केटीले आफू बेखबर भएको कृत्रिम भाव देखाई। यसो भन्दा ऊ पनि हाँसिरहेकी थिए, गिज्याउने हाँसो। उनीहरू तीनैजना मिलेर मलाई बिरालोले मुसो खेलाइ खेलाइ मार्न लागे चाहिँ गरिरहेका थिए। म त के बोल्नु के बोल्नु चाहिँ भएँ, तर पक्का भएँ सायद तिनीहरू मध्येकै कोही हो। त्यसपछि त मलाई ठिकठाक उनीहरूसित आँखा जुदाउन पनि गाह्रो भयो। किरण छेउमा नभएको भए म कति नर्भस हुने थिएँ अनुमान पनि गर्न सकिनँ। साँच्ची नभन्ने, मैले आफूलाई थाम्नै सकिरहेको थिएन। फेरि सोधेँ, रोल नम्बर पत्ता लगाउनेलाई मान्छे पत्ता लगाउन के गाह्रो र? मोटीले भने, ठिकै छ। मैले लामो सुस्केर ताने, पालै पालो तिनैजनाको अनुहार हेरे, उनीहरू मुसुमुसु हाँसिरहे मात्र। किरणले पनि उनीहरूलाई मेरो जिज्ञासा मेटाइदिन आग्रह गर्यो, तर उनीहरू हामीसित इत्तरी मात्र रहे। एउटी अर्की रिक्वेस्ट गरौं, मोटीका आँखा जुदाएर सोधे। हुन्छ, तिम्रो नम्बर कति हो? मेरो नाम थाहा छ, उल्टै प्रति प्रश्न गरे उसले। छैन, नाउँ नै थाहा नभएको मान्छेलाई नम्बर किन चाहियो? त्यसो भए पहिला नाउँ नै सोध्छु, मुसुमुसु हाँस्दै सोधे, के नाउँ हो तिम्रो? साया साक्य। एकछिन सन्नाटा छायो हाम्रो परिवेशमा। म अभाग भएँ, के बोल्ने के गर्ने मलाई केही सुझेन। मस्तिष्क निष्क्रिय चाहिँ भयो। भित्र त्यही नाउँ गुन्जिरह्यो, साया साक्य। केही बेरपछि मेरो चेतनाले साया साक्यलाई त्यही मोटीको आकृतिमा लगेर टाँस्न थाल्यो। केटीहरू खित्का छोडेर हाँस्न थाले। म पुरै अनिर्दिष्ट थिएँ, के बोल्ने के गर्ने। कुहिरोमा अल्मलिएको काग झैं दिशाबिहीन। मोटीले हाँसो कम गर्दै भने, हेर हेर कस्तो बगान बनाएको अनुहार। मलाई झन लाज लाग्यो, मेरा गाला रङ्किए। उसले फेरि भने, तिम्रो हालत हेर्दा एकपल्ट सरी भन्न मन लाग्यो। किन मेरो अनुहारमा आएको परिवर्तनले बोलीलाई पनि असर गर्न सक्ला भन्ने अनुमानले फारो गरेर बोल्ने हिसाबमा सोधे। म यहाँ साया साक्य नभएकोमा यसपटक ऊ हाँसिन। साइडका दुईटी केटी मुसुमुसु हाँसिरहे। मेरो नाउँ प्रतीक्षा केसी, अलिक सिरियस नै भएर उसले भने। मलाई जिस्काएकोमा अफसोस नै मानिरहेको हुँदियो सायद। अनि तुरन्तै मन्द मुस्कान फ्याँकेर भने, तर मोबाइल नम्बर दिन्न। राम्रोसित नचिने केटा मान्छेले केटी मान्छेले आफ्नो मोबाइल नम्बर अरूलाई दिँदैनन्। मैले त रोल नम्बर पो सोधेको थिएँ। यसपालि मलाई हाँस्न मन लाग्यो, कारण मोटी मेरो प्रश्नमा एकपल्ट जिल्लिएकी थिए। कम्ती आनन्द भएन। रातो मुख लगाउने पालो उसको भयो। 20 उसले आफूलाई सम्हाल्दै भने। 20, 21, 22 हो? किरणले तिनैजनातर्फ पालै पालो हेर्दै सोध्यो। तर उनीहरूले रोल नम्बर फरक फरक नै रहेछ। एउटीको 16, अर्कीको 12। अनि साया साक्य प्रतीक्षाले भने, साया हाम्रै साथी हो, ब्याचलरसँगै पढेका हौ। 3 दिन भयो आएकी छैन, थर्ड बेन्चमा बस्छ। भोलिबाट विचार गर्नु, आज नआएका केटीमध्ये भोलि जो थपिन्छ त्यही साया हो। तत्कालै कक्षामा भएका सबै केटीको अनुहार सम्झे। त्यस दिन उपस्थित भएका केटीहरू त झन् त्यहाँ उपलब्ध थिए। को अनुपस्थित छ त्यो अनुहार कसै गरी पनि सम्झिन सक्दिन। त्यस दिन कक्षाका सबै केटीलाई हेरिसक्दा लाग्यो, सबै त उपस्थित छन् तर एकजना त अनुपस्थित नै थिए। को हो त्यो? आलु पराठा र चिया सिधाइसकेपछि केटीहरू उठ्न खोज्दै थिए। उठ्नुभन्दा अगाडि प्रतीक्षाले एकपल्ट सोधी, अनि तिमीहरूको नाउँ नभन्ने? अत्तनपत्त किरणले प्रतीक्षातर्फ हात अगाडि बढाउँदै भन्यो, म किरण भण्डारी। त्यसपछि पालैसँग उसले साइडका दुईजना केटीतर्फ पनि हात बढायो। प्रतीक्षाको देब्रेतर्फ बसेकी काली काली थिए। उसको नाउँ दिव्या जोशी रहेछ। अर्की अग्ली दुब्ली पातली, अनुपराजुली। उसले आफ्नो परिचय दिएपछि मैले तिनीहरूसित आफ्नो हात मिलाउँदै परिचय दिएँ। मेरो नाउँ अतीत शर्मा। भोलिपल्ट साया साकेको पत्तो लाग्यो। तर त्यसरी पत्ता लाग्ला भन्ने मैले एक छेउ पनि सोचेको थिइनँ। हो, यतिका दिनसम्म सञ्चय गरेर राखेको कौतूहल एउटा माहौलमा वात्तै मेटियो। त्यो किरणले भने चाहिँ तासको फलास शैलीमा खुल्न पाएन। तैपनि त्यस क्षणमा खुसी नै भएँ। कौतूहल पनि एउटा निश्चित समयावधिसम्म राम्रो हुँदो रहेछ। एउटा सानो अवधिसम्म त्यसले रमाइलो दिँदो रहेछ, होइन भने पछि त त्यो थुक्ने बेलाको चुइङ्गम हुन के बेर। म सधैँ चाहिँ कलेज जानका लागि नयाँ बानेश्वर चोक पुगेँ। नेपाल यातायात चढेँ। त्यहाँबाट हत्तपत्त सिट पाइँदैन थियो। संयोगले त्यो दिन एउटा सिट पाएर भर्खरै बस्न के भएको थिएँ। हस्याङ फेस्याङ गर्दै एउटी केटी चढी। अनुहार प्रष्ट देख्न साथ ठम्म्याउन सकेँ। त्यो सिडी यसमा मैले देखिरहेको अनुहार थियो, जो अघिल्लो दिन अनुपस्थित थियो। साया साकी यही हो। एक सेकेन्ड पनि ढिलो नगरी मनले निर्क्यौल निकाल्यो। ठिक्कको कद भएकी गाउँघेरी केटी, गोरी होइन, सायद घाममा हस्याङ फस्याङ गरेर आएकीले कारी देखेकी पो हो कि। उचाइ करिब 5'3", अलि लाम्चो अनुहार, क्याडबरी जस्तै खैरो ओठ, पातलो शरीर, गर्दनभन्दा 1-2 इन्च तल झरेको स्ट्रेट गरिएको सिल्की कपाल, आँखा नेवारका जस्ता चिम्सा थिएनन्। उसको ओठको आकार र आँखाको आकार लगभग उस्तै थियो। माथि कालो रङको ज्याकेट लगाएकी थिए, तलपट्टि निलो जिन्स, काली रङको ब्याग पछाडिपट्टि भिरेकी थिए। म एकटकले उसैलाई हेरिरहे। ऊ बसको डण्डीमा समातेर उभिरहे। थापातालीमा उसले बस्ने सिट पाइहाली, मभन्दा केही अगाडि। उसले कपाल बाटेकी थिइन, त्यसैले घरिघरि अघिल्तिर आएको कपाल पन्छाइरहन्थे। त्यसरी पन्छाउँदा कपाल फर्र गर्थ्यो। म त्यो दृश्यबाट भरपूर आनन्द लिइरहेको थिएँ। मैले त्यसरी हेरिरहँदा उसले मलाई नदेखोस् भन्ने म चनाखो रहेँ। बल्कुमा दुवै ओर्ल्यौं। ऊ अघिअघि म पछि पछि, करिब 15 मिटरको दूरीमा थियौं हामी। बाटो हिँड्दा पनि आफ्नो कपाल उसै गरी हातले पछिल्लोतिर लगिरहे। बल्कुबाट सिडिएससम्म पुग्दा एकपल्ट पनि उसले पछिल्लोतिर फर्केर हेरिन। यसरी म त्यो दिनमा पुगेँ जो धेरै दिनदेखि प्रतीक्षा गरिएको थियो। मैले सिडिएसमा धेरैपल्ट देखेकी केटी। मलाई यसको राम पनि धन्य लागिरहेको थियो कि उति फर्स्ट बेन्चर पढन्ती चस्मी केटीहरूमध्ये थिइन। मैले कल्पना गरेभन्दा राम्री थिए। ऊ पिठो जस्तै गोरी थिइन, मोडेल जत्तिकै अग्ली पनि थिइन, तर पनि मलाई ऊ निकै राम्री लागे। हुन त सुन्दर त आँखैपछि फरक हुन्छ। ऊ मेरो आँखामा संसारमा देखे मध्येकी सुन्दर भन्न खोजेको होइन। त्यसो त रूपको कुरा गर्ने हो भने सायाभन्दा प्रत्यक्ष नै राम्री थिए। रूपलाई नै केन्द्र बनाएर सबै कुराको लेखाजोखा गरिन्न। मान्छेमा धेरै गुण हुनुपर्छ ऊ पूर्ण मान्छे हुनलाई, र मेरो आफ्नो परिभाषामा रूप सुन्दरताको एउटा अंश मात्र हो। रूप केही होइन, मन र व्यवहार मात्र सबै थोक हो भने पनि म भन्दिनँ। कसो यसो भन्नु कसैको अल्प सुन्दरताप्रति सहानुभूति ठहर्छ। त्यस दिन पनि क्यान्टिनमा किरण र म अघिल्लै दिन बसेको टेबलमै थियौं। खाजा खाने बेला प्रतीक्षाहरू हाम्रै छेउमा आए सायाका साथ। उनीहरू परबाट हाँस्दै आएर हाम्रै छेउमा बसे। यता किरण र म पनि मुसुमुसु हाँसिरहेका थियौं। त्यहाँ साया मात्र थिए जसको मुहारमा गम्भीरता थियो। अलिक अप्ठ्यारो मानेर साया अगाडिको कुर्सीमा बसे। बस्ने बित्तिकै प्रतीक्षाले विशेष मलाई नै फोकस गर्दै हेरेर सायालाई चिनाउँदै भने रोल नम्बर 10। सायाले आश्चर्यचकित मुद्रामा एकपल्ट प्रतीक्षालाई हेरी। मेरो बारे प्रतीक्षाले सायालाई केही भन्न भ्याएकी रहेनछ थाहा भयो। मलाई त्यसै लाज लागेर आयो। यो लाज भन्ने कुराले पनि मलाई कति चाँडै छोपिहाल्छ भने म भाग्दा भाग्दै पनि त्यसबाट उम्किनै पाउँदिन, अनि त्यो स्पष्ट मेरो मुहारमा देखिहाल्छ। छट्टु किरण अघि सरेर सायासँग हात मिलाउँदै आफ्नो परिचय दियो। हाई, म किरण भण्डारी। सायाले पनि किञ्चित हाँस्दै भने म साया, साया साके। मैले सायासित हात मिलाएँ। हात मिलाउने बेला उसले मात्रै हेर्दै क्याडबरी जस्तै ओठ खोलेर दाँत देखाई। उसका दाँतका माथिल्ला पंक्ति छर्लङ्ग देखिए। कस्तो मिठो हाँस्दो रहेछ। हाँस्दा उसको दुवै आँखाको साइडमा हलुका मुजा पनि पर्दो रहेछ। साह्रै सुहाउँ। म झन् हुरुक्कै भएँ। उसैतिर ध्यान एकत्रित भइरहेको देखेर मैले आफ्नो ध्यानलाई छरिदिन यसो यताउति गर्न थालेँ। टेबलमा पकौडा आएको थियो, मध्य जाडोमा भेटेको तात्तातो पकौडा। सबैजना लुच्न लागे। यस्तो मामलामा केटाहरू अलिक जंगली प्रवृत्ति देखाउने माहिर हुन्छन्, तर त्यहाँ केटीहरू पनि कम थिएनन्। हामी दुई केटा अल्पमतमा पर्नुले नै उनीहरूमा जंगली प्रवृत्ति बढेको हुँदो। चार पाँच प्लेट पकौडा सिद्ध्याएपछि सायाले प्रतीक्षातर्फ हेर्दै भने, पानी लिएन हिप्पो? हाम्रो टेबलमा पानी थिएन। प्रतीक्षाले अर्कै टेबलमा भएको मग लिएर आई। तिम्रो नाउँ हिप्पो? किरणले प्रतीक्षालाई सोध्यो। हिप्पोपोटामस जस्तै मोटी छैन त यो? किरणलाई यो प्रश्न सोध्ने साया थिए। किरण र म दुई तिनपल्ट हिप्पो हिप्पो भन्दै मरिमरि हाँस्यौं। ऊ त प्रतीक्षा जिल्लिए झैं हामीलाई पालै पालो हेरिरहेकी थिए। मौकाको सदुपयोग गर्दै म लुकीचोरी हाँसिरहेकी सायालाई हेरिरहेको थिएँ। त्यस वखत ऊ मलाई पनि झन् बिछट्ट राम्री लागि। त्यसरी त्यस दिनदेखि हामी छजनाको एउटा ग्रुप तयार भयो। बेलुकी छुट्टी भएपछि हामी बिस्तारै कछुवा गतिमा गफ गर्दै सिडिएसको कम्पाउण्ड बाहिरसम्म पुग्यौं। त्यहाँ पुगेपछि साया टक्क अडी र बल्कु निस्कने देब्रेतर्फको जंगलको बाटोतर्फ आंशिक मोडी। उसको साथसाथै हामी सबैजना अडियौं। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ सुबिन भट्टराईको उपन्यास समरलभको पहिलो श्रृंखलाको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ। कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। इमेलका लागि एसएचआरयूटीआई श्रुति एट यूएनएन डट कम डट एनपी। हवस् त, अर्को साता समरलभको दोस्रो श्रृंखला लिएर आउनेछौ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरोला र म अच्युत घिमिरे बुलबुल विदा चाहन्छौ। शुभरात्रि।